الحمدللہ رب العالمین والصلاة والسلام علی سید المرسلین اما بعد فاعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم الصلاة والسلام علیک یا رسول اللہ
صلاة والسلام علیک یا رسول اللہ
وعلی آلک واصحابک یا حبیب اللہ
وعلی آلک واصحابک یا حبیب
اللہ الصلاة والسلام علیک یا نبی اللہ
صلاة والسلام علیک یا نبی اللہ
وعلی آلک واصحابک یا نور اللہ
وعلی آلک واصحابک.
وہاں ایک سانس مل جائے یہی ہے زیست کا حاصل، وہاں ایک سانس مل جائے یہی ہے زیست کا حاصل، وہ قسمت کا دھنی ہے جو گیا دم بھر مدینے میں.
سبحان اللہ.
مدنی چینل کے ناظرین، الحمدللہ عز و جل ہم سلسلے امیر اہل سنت کی کہانی انہی کی زبانی میں ایک بار پھر حاضر ہیں، اور ان مبارک ایام میں ہم امیر اہل سنت کے سفر مدینہ کے احوال اور اس ضمن میں بہت سارے پیارے پیارے خوبصورت سے آپ کی سیرت سے متعلق جو آپ کی زندگی میں آتے رہے واقعات وہ بھی سنتے چلے آ رہے ہیں، اور مدینہ پاک کی حاضری کا پچھلے سلسلے میں بھی آپ نے بیان سنا ہوگا، اور ساتھ ہی ساتھ اپنے پیر و مرشد خطب مدینہ رحمت اللہ تعالیٰ علیہ کی بارگاہ میں حاضریوں کے بھی آپ نے کچھ واقعات بیان کیے. آئیے اس سلسلے کو مزید آگے بڑھاتے ہوئے امیر سنت سے پوچھتے ہیں کہ حضور، یہ ارشاد فرمائیے کہ مزید اس جو مدینہ پاک کی حاضری کا جو یہاں ذکر ہو رہا ہے، اس سے کوئی متعلق اور واقعات اگر آپ کے ذہن میں آتے ہوں تو وہ بیان کیجئے. اور ہم نے وہ پچھلا سلسلہ اس پر روکا تھا کہ آپ کو داتا دربار سے مدینے کی ٹکٹ ملی تھی، پہلے وہ سنا دیں. ذکر داتا سے شروع ختم ہوا تھا پچھلا سلسلہ، ذکر داتا سے شروع کرتے ہیں پھر چلتے ہیں دوبارہ اسی طرف جہاں سے ہم اپنے سلسلے کو لے کے چل رہے تھے.
بابا، ہمارا آخری قافلہ بھی تو داتا دربار سے گیا تھا نا بابا، اور وہیں ہم واپس آئے تھے. اب دوبارہ
جی ہاں،
ماشاء اللہ.
وہ کیا واقعہ تھا؟
حج کا موسم بہار قریب آ رہا تھا، اور میرے پاس حاضری مدینہ کے اسباب نہیں تھے. ان دنوں میں نے 12 ماہ مرکز الاولیاء کو دیے تھے، اور وہاں سے پھر پنجاب میں سفر کرتا رہتا تھا. باب المدینہ بھی مہان حاضری ہوتی تھی، تو سفر مدینہ مجھے کرنا تھا. تو پھر میں نے ایک منقبت داتا صاحب قبلہ حضور کی تحریر کی، جس کا مطلع یہ تھا: ہو مدینے کا ٹکٹ مجھ کو عطا داتا پیا، ہو مدینے کا ٹکٹ مجھ کو عطا داتا پیا، آپ کو خواجہ پیا کا واسطہ داتا پیا. تو خیر کرم ہو گیا، اور کسی نے مجھے پیشکش کی سفر حج کے لیے، خرچہ دیا میرے کو، اور الحمدللہ مدینہ کی حاضری میں ہو گئی.
یہ خرچہ دیا جیسے آپ نے فرمایا، اب ضمناً ایک سوال تھوڑا سا چپتا ہوا ہے، برداشت کر لیجئے گا. پچھلے دنوں ایک میل آئی تھی کہ آپ نے اپنے اسی سلسلے میں جو آپ کا جو بھی چل ابھی بھی جو جاری ہے، چینل کے ناظرین ہمارے مدنی چینل کے ناظرین دیکھ رہے ہیں، آپ نے اپنی کچھ زکوٰۃ کے بارے میں، جیسے ہمارے ذمہ دار اسلام بھائی، جو ہمارے اسلام بھائی نے سوال کیا تھا کہ میرے پاس اتنے پیسے بچتے ہی نہیں ہیں، میں اتنا روکتا ہی نہیں ہوں، سال پورا ہوتا ہی نہیں ہے کہ مجھے زکوٰۃ فرض ہو، یا اس طرح کی چیزیں آپ نے بیان کی تھی. تو آپ کا ایک سلسلہ کہیں کسی نے دیکھا ہوگا، میل آئی کہ جب حضرت نے اتنا ایک سال تک پیسہ بچایا نہیں ہے، حضرت پر زکوٰۃ فرض ہوئی نہیں ہے، तो और इतने हज और उमरे का वाक़ तो हम हजरत के सुनते हैं, तो हजरत के पास पैसा आता कहाँ से? देखिए इसमें आप महसूस मत कीजिएगा, अब देखिए आप जब आप चैनल पर हैं, लोग सुनते हैं, तो अब हर तरह का आदमी सुनता है, उसके जहन में जैसा सवाल आएगा तो अगर आप मुनासिब फरमाएं तो जवाब दे दे, वरना हम दूसरा सवाल कर लेते हैं।
जब बुलाया आका ने खुद ही इंतजाम हो गए,
वैसे वो क्या समझेगा?
तो अल्लाह तबारक व तआला असबाब का खालिक है। इससे बेशुमार लोग होते हैं कि जो काफी दौलत जमा कर लेते हैं लेकिन वो मदीना शरीफ की हाजिरी से महरूम रहते हैं, और तो कई ऐसे गरीब मिस्कीन होते हैं वो हर साल मदीने पहुंचते हैं। तो किसी ने कहा है, कहां का मनसब कहां की दौलत, कसम खुदा की ये है हकीकत, जिन्हें बुलाया है मुस्तफा ने वही मदीने को जा रहे हैं। तो मैं सवाल करने से तो जाहिर है कि बचता ही हूं। वो आम तौर पर ऐसा होता था कि कोई ना कोई मुझे पैसे दे देता था, बल्कि ऐसा भी हुआ है कि एक ईसाई भाई ने कहा था कि हर साल मैं आपको खर्चा दिया करूंगा, और उनसे भी मैंने हर साल नहीं लिया, एक ही बार लिया।
अच्छा,
मुझे याद पड़ता है एक ही बार लिया, और मुझे मुख्तलिफ जगहों से ऑफरें आती रहीं, अब भी आती हैं, तो अल्हम्दुलिल्लाह ये सब करम की बात है।
अरे यहाँ वो शेर पढ़ा जा सकता है ना, कोई सलीका है आरज़ू का ना बंदगी मेरी बंदगी है, ये सब तुम्हारा करम है आका के बात अब तक बनी हुई है।
किसी का एहसान क्यों उठाएं, किसी को हालात क्यों बताएं, तुम ही से मांगेंगे तुम ही दोगे, तुम्हारे दर से ही लो।
क्या बात है मदीने,
तो सरकार बुलाते रहे जाते रहे, हाजिरी होती रही।
सरकार बुलाते हैं, सरकार खिलाते हैं, सुल्तान व गदा सबको सरकार निभाते हैं, माशाल्लाह। तो ये मैं उम्मीद करता हूँ कि आपने महसूस नहीं किया होगा। वैसे मदनी चैनल के नाजरीन के जहनों में इस तरह के हो सकते हैं बहुत सारे सवाल आते हों। हमारा ये मदनी चैनल पर ईमेल एड्रेस आपके सामने है, अगर इस तरह इन तमाम सिलसिलों से मुतालिक आपके जहन में कोई भी सवाल आते हैं, आप मेल के ज़रिए सवाल अपने भेज दें। देखिए अगर मुनासिब हुआ, अब ये भी सवाल कर ही लिया है और आपने देखा कैसे मुस्कुराते हुए हिकमत भरा ही नहीं इश्क मोहब्बत भरा जवाब आपको मिला, तो अल्हम्दुलिल्लाह अज़्ज़ा वजल ये देखा है कि मेरे सुनने से कोई सवाल करने में इतना हमें होता नहीं है। तो अगर आपके जहनों में इस तरह के कोई सवाल इस तरह के ना सही किसी भी तरह के सही अगर आते हों, तो मैं ये भी नहीं कहूँगा हिम्मत कीजिए, यहाँ हिम्मत करने वाला मामला भी नहीं है, अल्हम्दुलिल्लाह बड़ी शफीक बारगाह है। अब मदनी मुजाकरे में ऐलान सुनते ही रहते हैं किस तरह इनका अंदाज है, तो अब सवाल कीजिए, हो सकता है कि आपका सवाल इसी तरह के किसी सिलसिले में शामिल हो जाए और आपको भी हिकमत के साथ साथ इश्क मोहब्बत वाला जवाब मिल जाए। सल्लु अला हबीब सल्लल्लाहु तआला अलैहि वसल्लम। ये वसाइल बख्शीश है मेरे हाथ में, इसके सफ़ा नंबर 506 पर ये मनकबत जो अमीर सुन्नत ने दाता गंजबख्श अली हजवेरी रहमतुल्लाह ताला अलैह की बारगाह में जो अपनी अर्जी पेश की थी, इसका एक शेर ये भी सामने है। दो ना दो मर्जी तुम्हारी तुम मदीने का टिकट, मैं पुकारे जाऊंगा दाता पिया दाता पिया। और इसका मक्ता आखिरी शेर, तख्त शाही की नहीं है आरजू अत्तार को, इसको बस कुत्ता बना लो अपना या दाता पिया। अब बाबा आप ये जो जुमले लिखते हैं ना, ये इसका कुछ हल निकाले ना। एक तरफ आप मतलब के इस्लाम भाई को कहते हैं कि मेरे शेर में तब्दीली मत क्या करो, दूसरी तरफ आप लफ्ज ऐसा लिखते हैं कि अब ये कैसे मतलब, देखें अब जबान से निकला ना, अब ये कितनी पढ़ने वाले को तकलीफ हुई, सुनने वाले को तकलीफ हुई। तो आपको आपको आप तो सोचो ना कि आप आपके कलाम आपके मुरीदीन आपसे मोहब्बत करने वाले मुतालिकीन पढ़ते हैं, तो वैसा ना लिखा करें ना, फिर वो क्यों करते हुए
लिखने से पहले एक मदनी मशवरा तलब कर लिया जाए।
नहीं आपको ये नहीं अर्ज कर रहा कि मदनी मशवरा तलब किया जाए ना तलब किया जाए, लेकिन आप सोचिए कि अब हम तो उसको यहीं पढ़ेंगे ना अपने लिए, अब हम कुत्ते लेकिन अब ऐसा ना, वो इससे पहले भी आपने चंद एक अशार ऐसे लिखे हुए हैं तो फिर वो नहीं पढ़े जाते जबान से, बड़ा करम आपसे करम गिल दी जाए।
अगर ना पढ़े जाते होते तो आपने पढ़ा कैसे फिर?
नहीं मैंने यही कि मैं मदी चला के नाजरीन को आपका अंदाज बताने के लिए पढ़ा,
यही ना कि गुंजाइश तो है ना पढ़ने की, किसी भी हीले से हवाले से
गुंजाइश तो यही ना, इस तरह का निकला ना पढ़ने का,
ना कि लिखने से फायदा ही हुआ ना, ये कोई सबब बना कि इस पर कोई मदनी फूल चुनने को मिल जाए।
नहीं है आप ऐसा ना मतलब आपसे वैसे मदनी इल्तिजा है कि आप इस तरह के जुमले, अब क्या अब आपके कलाम पढ़े भी जा रहे हैं ना, ऐसा तो नहीं ना कोई कलाम पढ़ा नहीं,
ये पढ़ते ही है ना दीवाने, पढ़ते ही होंगे जाहिर। तो ये मेरा अपना कोई खुद साख्ता तरीका नहीं है, मेरे आका आला हजरत इमाम अहले सुन्नत रहमतुल्लाह तआला के भी तो अशआर हैं ना, जैसे कि हदाय के बख्शे शरीफ में, कोई क्यों पूछे तेरी बात रजा तुझसे कुत्ते हजार फिरते हैं, लफ्ज कुत्ते लिखा लेकिन हम वजात करके ये कह सकते हैं ना कि तुझसे शायदा हजार फिरते हैं, तुझसे कितने हजार फिरते हैं, कितने कितने, तो यूं इंद जरूरत तरमीम की सूरत होती है, लेकिन पहले वो पढ़ लेना चाहिए कि जो शायर ने लिखा है, इससे ना कि जो मातहत होते हैं उनको सीखने को मिलता है, आजी के तरीके मिलते हैं। आला हजरत ने भी आजी की, बल्कि हजरत मौलाना जामी रहमतुल्लाह ताला अलैह तो यहाँ तक फरमा गए, सगत रा काश जामी नाम बूदे के आयद बर जबानत गाहे गाहे, यानी यार सूरल्ला सल्लल्लाहु अलैहि वसल्लम काश आपके किसी कुत्ते का नाम जामी होता कि इस बहाने ही सही कभी कभी आपकी जबान मुबारक पर मेरा नाम आ जाता।
अब कितनों के जहनों में एक वसवसा आएगा कि अच्छा खासा मतलब इंसान सोचे कि अल्लाह ताला ने उसको इंसान बनाया है, अशरफुल मखलूकात बनाया है, और ये खुद को क्या बनने की तमन्नाएं करते हैं, तो अब इतनी कन्फ्यूजन पैदा होती है भाई, मसला ये ना आप ये देखें ना कि आम आदमी कन्फ्यूज हो जाता है।
जिसको इश्के रसूल सल्लल्लाहु तआला अलैहि वसल्लम की चाशनी नसीब होती है ना उसको ये सारी बातें समझ में आ जाती है, और जो सिर्फ या तो दुनियावी तालीम होती है या फिर इश्के रसूल की चाशनी के बगैर जिसको वो दीनी समझता है उस तरह की दीनी तालीम होती है तो उस वो वसवसों का शिकार हो जाता है। जैसे कि वो किसी ने कहा बे इश्क नबी पढ़ते हैं जो लोग बुखारी, आता है बुखार उनको बुखारी नहीं आती, तो इसलिए वो इसमें मार खा जाते। तो अपने आप को जैसे कुत्ता कहना तो ये अशफुल मखलूकात की तोहीन नहीं है, कुत्ता जानवर है। इसलिए तो आपको पता है कि मौला मुश्किल कुशा अली मुर्तजा करमल्ला ताला वजहुल करीम का क्या लकब है, ये आम ईसाई भाइयों को भी पता होगा, अगर आप बोल दोगे कि मौला मुश्किल कुशा का लकब मशहूर है जिसमें गैर इंसान का तस्करा है, जोर से बोलो कोई,
असदुल्ला बाबा
ये
असदुल्ला,
असदुल्ला में सब नहीं समझेंगे, अल्लाह का शेर,
शेर खुदा,
शेर खुदा, हजरत अली करमल्ला वजहुल करीम को शेर खुदा बोलते हैं, शेर जो कह के दरिंदा है और ऐसा दरिंदा है कि जिसका थूक भी ना पाके, अगर वो पानी पी ले थूक उसका आ गया ना पानी में वो पानी ना पाक हो जाए।
और देखे ना शेर जो है ना ये शेर है ना,
शेर
कुत्ता कुत्ता
कुत्ता कुत्ता है, है। कितना भी इसको धुतकारो लेकिन वो वफा,
अच्छा
अरे वफा का मतलब है ना कि शियार कुत्ता तो लिया वफा के लिए आता है, कुत्ते का नाम वफा से है कि इसको रोटी का टुकड़ा डाल दे कोई तो फिर उसके लिए जान दे देता है, और शेर ये बहादुरी की अलामत है। तो मौला मुश्किल कुशा अलीजुल मुर्तदा शेर खुदा करम अल्लाह ताला वजहुल करीम ये बहादुर बोलते हैं,
बहादुर
तो इसलिए आपको शेर खुदा कहा गया। इसी तरह सैयदना सैयदुश्शोहदा हमजा रदी अल्लाह ताला नो असदुल्ला है व असद रसूल ही, ये इनका खिताब है कि अल्लाह और रसूल के शेर। एक सहाबी का लकब है हिमार, हिमार इन खोता गदा, एक सहाबी का लकब है सफीना, सफीना माने
सफीना
जहाज
जहाज
शिप
शिप
सैफुल्ला भी है बाबा
सैफुल्ला हजरत सैयदना खालिद बिन वलीद रज़ियल्लाहु तआला अन्हु सैफुम मिन सुयूफिल्ला अल्लाह की तलवारों में से
एक तलवार तो इसमें मतलब कोई
तो इंसान की इसमें कोई तोहीन थोड़ी है ये सब बाज़ औक़ात किसी की तालीम के लिए एहतराम के लिए लकब मिलता है जैसे शेर खुदा लकब मिला अबू तुराब ये मेरे आका सल्लल्लाहु तआला अलैहि वसल्लम ने आपको लकब दिया कुमयाबा तुराब मिट्टी पर लेटे हुए थे पूरा वाक्य है उसका तो ये मिट्टी वाले इसी तरह अबू हुरैरा का नाम भी किसी को नहीं मालूम हालांकि एक नाम इनका ज़्यादातर अब्दुल रहमान नाम बताया जाता है रिवायतों में लेकिन मशहूर है अबू हुरैरा तो बिल्ली वाला बहुत सारे इससे मतलब इनके वाकयात हैं शरह सुदूर में अल्लामा जलालुद्दीन सुयूती शाफ़ी रहमतुल्लाह ताला ने इस तरह के कलेमात लिखे हैं मसलन सैयदना सिद्दीक अकबर रज़ी अल्लाह ताला अन्हु ने एक परिंदे को देखा तो आप दीदा होकर फरमाया कि काश मैं इंसान के बजाय परिंदा होता
तो खौफ खुदा का गलबा है ना
भाई परिंदा होता और एक शाख से दूसरी शाख बैठता मेवा खाता फल खाता मैं इंसान ना होता फारूक आजम रजी अल्लाह तआला का कौल मिलता है कि फरमाते काश मैं दुम्बा होता मुझे पालते खूब खिलाते पिलाते और फरबे इन्हें तगड़ा करते फिर मुझे जबा करते कुछ खा लेते कुछ सुखा देते आयशा सिद्दीक रजी अल्लाह तआला फरमाती काश मैं पत्थर होती
तो ये खौफे खुदा की बात है
तो इंसान अशरफुल मखलूकात आप फरमा रहे तो खौफे खुदा में गुंजाइश निकल गई तो इसके मुस्तफ़ा में भी गुंजाइश दे दीजिए इसी तरह आजजी में इनकिसारी में बुजुर्गों के इस तरह के कलेमात
मिलते हैं
आम है हजारों मिल जाएंगे
मैं उम्मीद करता
हूं मैंने कहा वो जिनको पूरा इल्म नहीं होता
वो उनके दिमागों में इस तरह के
या माज़ अल्लाह तअस्सुब होता है
अच्छा अच्छा
इस तरह की बातें वो लोग करते हैं मैं मिसाल के तौर पे आपको बात बताऊं अभी पिछले दिनों ईद गई ना
जी
तो ईद के दिन हमारे यहाँ तीन होते एक पहली दूसरी तीसरी और तीन दिन आमतौर पर छुट्टी होती है तीन ईदें मनाई जाती है आप बताइए कि तीन ईदें शरीयत में कहाँ हैं
मना भी तो नहीं है
हाँ मना भी नहीं चलता है ठीक है ना तो अब अगर मैं मनाऊ जश्न विलादत तो फिर बाजों को यूं होता है कि ये शरीयत में कहाँ है किस सहाबी ने मनाया किसने ये किया किसने वो किया हजार मतलब सवालात होते हैं मैं जश्न विलादत मनाता हूँ मैं ग्यारहवीं शरीफ मनाता हूँ तो हजार सवालात होते हैं और मैं पूछता हूँ कि भाई तीन ईद मनाते हो ये किस सहाबी ने मनाई तो यार चलता है सब तो लगता है कि पेट में दर्द कुछ और नहीं है
उसी की दवाई का कर रहे हैं ना
जश्न विलादत से क्यों दर्द होता है भाई ग्यारहवीं शरीफ के नाम पर क्यों दर्द होता है औलिया किराम के उर्सों के नाम पर क्यों दर्द होता है कि ये किसने मनाया और ये यूं है तो ये बिदअत है तो ये तीन ईद है एक ईद की तुमने तीन कर डाली यार
अभी
तक ही नहीं किया बिल्कुल
अभी तक
आपको बोलने वाला भी नहीं है
नहीं मसला है ना अभी तक तो आप पहले आपने टेबलेट दी कैप्सूल दिया आपने इंजेक्शन लगा दिया ना उम्मीद है शायद हो जाता है पेट का दर्द सही हो जाए
अल्लाह करे
हाँ भाई इंशाल्लाह
हाँ। तीन ईदें जिसकी समझ में आएंगी उसको जश्न विलादत समझ में आना चाहिए वरना तीन ईदें भी ना मनाया करें
अपने एक और इंजेक्शन लगा देंगे क्या हुआ थोड़ा तो बड़े मिलीग्राम का लगा देंगे आपके पास इंजेक्शनों की कमी है इंशाल्लाह ताला मैं उम्मीद करता हूँ कि मेरे मदी चैनल के नाजरीन के अगर किसी के जहन में कोई इस तरह के वसवसे आते होंगे तो वो उम्मीद करता हूँ कि वो दूर हो गए होंगे ना दूर हुए हों कोई बात नहीं इलाज हम लेते रहेंगे इंशाअल्लाह ताला अल्लाह ने चाहा उसके हबीब के सदके में शिफा भी नसीब होगी और अमीर सुन्नत का रिसाला है सगे मदीना कहना कैसा ये रिसाला ज़रूर मक्तदुल मदीना से हासिल कीजिए अभी आप मदी चैनल की स्क्रीन के ऊपर इस रिसाले की ज़्यारत कर रहे होंगे सगे मदीना कहना कैसा वो ले लीजिए ज़िमनन बात चली थी क्योंकि एक आशिकों का अंदाज़ है क्योंकि जिक्र मदीना चल रहा है हमारा पिछले कई हफ्तों से तो आशिकों का अंदाज़ है कि वो सगे मदीना आप लिखते हैं खुद को अल्हम्दुलिल्लाह माशाअल्लाह तो ये क्या
کہ میں اپنے آپ کو عاشق مدینہ لکھوں گی. تو بولیں گے اپنے منہ میاں مٹھو بنتا ہے. سگے مدینہ لکھوں تو بولتے ہیں اپنے آپ کو جانور سے تشبیہ دیتا ہے.
تو کیا کہہ رہے ہیں
اشرف المخلوقات کی توہین ہے. ارے بھائی اشرف المخلوقات کی توہین نہیں ہے. کافروں کے بارے میں صحیح آیت ہے کہ وہ جانور سے بھی بدتر ہے. قرآن کریم میں اس کا تذکرہ ہے. تو حالانکہ وہ بھی دو پاؤں والے ہیں, ہاتھ والے ہیں, حسن والے ہیں, جمال والے ہوتے ہیں, غیر مسلم بھی تو ہوتے ہیں. تو جو اللہ کا فرما بردار ہے بس وہی حقیقت میں تو اشرف اور اعلیٰ ہے. باقی گناہگار درجہ بدرجہ اس سے گرے ہوئے ہیں اپنے درجے سے, اور جو غیر مسلم ہے وہ تو بالکل ہی گئے کام.
جہنم میں جھونکے جائیں گے اور جب دیکھیں گے کہ جانور مٹی ہو رہے ہیں, اس وقت دیکھ کر تمنا کرے یا لیتنی کنت ترابا,
کاش مجھے
کاش ہم مٹی. وہ دیکھیں گے جانور مٹی ہو گئے نا.
پچھلے سلسلے میں وہاں تک پہنچے تھے کہ پہلی حاضری کے بعد آپ قیام گاہ کی طرف آئے تو بند ٹوٹ گیا اور اس پہ ہمارا سلسلہ چھوٹ گیا. تو اب وہ بند جو ٹوٹا پھر وہ پہلی حاضری کی کیفیت بھی پوری پتہ نہ چل سکی. ہو سکتا ہے مدنی چینل کے ناظرین اس کے بھی اشتیاق میں ہوں کہ ہمیں پہلی حاضری کی کیفیت پتہ چلیں گی. پھر وہ بند ٹوٹنا, یعنی بند کہاں جا کے ٹوٹا, کہاں ٹوٹنا تھا اور قیام گاہ پر
جوڑنا
تفصیل ہو جائے.
رب تو جوڑ دیں,
اس میں ہے نہیں کچھ.
مزید کو واقعات مدینہ شریف کے
سن 80 یعنی 1400 ہجری کی وہی پہلی حاضری میں براہ راست مدینہ منورہ حاضر ہوا تھا.
جی ہاں.
تو وہ مسجد نبوی شریف کے بابی مجیدی طرف کے حصے میں وہ سڑکیں وغیرہ کھود ڈالی تھی. وہاں مٹی اور سنگ ریزے وغیرہ ہوتے تھے. یوں چلنے میں وہاں آزمائش تھی. ایک بار میں قطب مدینہ کے آستانے کی طرف جا رہا تھا تو ایک پتھر ابھرا ہوا تھا گلی میں. اس پتھر سے میرا پیر جو تھا وہ ٹکرایا, صحیح کی چوٹ آئی اور میں پھر بہرحال حاضری دی میں نے. اب وہ درد اور پاؤں میں ورم یعنی سوجن بھی تھوڑی ہوئی. اب کیا کروں, کہاں علاج کروں, کیسے کروں؟ تو مجھے ایک عاشق بولتے تھے ان کو, ہمارے مرشد کے آستانے پر حاضر ہوتے تھے وہ, وہاں مستشفی میں کام کرتے تھے, ڈاکٹر صاحب بھی ان کو بولتے تھے. تو یہ مجھے مل گئے ہوں گے اسی دن یا ایک آدھ دن کے بعد. تو میں ان کو یاد بھی کرتا تھا ذہن میں کہ یہ ملیں گے, ان سے میں بات کروں گا. تو میں نے ان کو بتایا کہ اس طرح مجھے چوٹ لگی ہے. تو انہوں نے مجھ سے فرمایا کہ یہ اس کا تم علاج کرو گے, اور یہ اس طرح کچھ بزرگوں کے واقعات انہوں نے بیان کیے. میں نے کہا ٹھیک ہے بس اب نہیں کرتا علاج. تو میں تھوڑا لنگڑا کے جلتا تھا.
علاج
جی
علاج نہیں,
علاج نہیں کیا. میں لنگڑا کے جلتا تھا اور چوٹ اور سوجن تھی اور پاؤں میں چپل تو پہنتا نہیں تھا. وہ میں لنگڑاتا ہوا بارگاہ رسالت میں حاضر ہو گیا, سنہری جالیوں کے پاس حاضر ہوا. اور میں نے عرض کیا یا رسول اللہ آپ کے گلی کی چوٹ ہے, آپ کو میرے حالات کی سب خبر ہے, اگر میں صبر کر لوں گا تب تو یہ درد اب زندگی بھر میرے ساتھ رہے, اور آپ یہ سمجھتے ہیں کہ میں صبر نہیں کر پاؤں گا, اب ٹھیک بھی آپ نے کرنا ہے, میں علاج نہیں کرتا. اس طرح کی کچھ معروض عرض کر کے میں واپس آ گیا. تو وہ درد تھا بہرحال, تو دو چار دن میں آہستہ آہستہ کر کے وہ اس کی وہ دھوپ میں سکائی ہوتی رہی. سڑکیں تو بہت گرمی کا سیزن تھا, تو الحمدللہ وہ خود ہی درد جو تھا وہ تشریف لے گیا, اسی وجہ سے کہ یہ برداشت کر نہیں سکے گا. پھر وہ میرا جو بھی لنگڑانا اور یہ سب بند ہو گیا. یہ ایک واقعہ میرے ساتھ پیش آیا تھا.
وہ آپ کی یہ واقعہ سن کر وہ شعر یاد آ رہا تھا, یہ زخم ہے طیبہ کا یہ سب کو نہیں ملتا, کوشش نہ کرے کوئی اس زخم کو سینے کی. اور کوئی واقعہ سفر مدینہ سے متعلق آپ کی سوچ ذہن میں آتا ہو؟
ایک بار مسجد نبوی یہ شریف علیہ صاحب حضرت صلی اللہ علیہ وسلم میں حاضری دینے کے بعد, کہ میرے حاضری دینے کے بعد یہ معمول تھا, ہوتا تو اکیلا ہی تھا, تو کوئی ساتھ تو تھا نہیں میرے, نہ ان دنوں کوئی دعوت اسلامی تھی, یہ لوگ مجھے جانتے تھے. مسجد نبوی یہ شریف میں بارگاہ رسالت میں حاضری دے کر میں باب جبریل سے جنت البقیع کی طرف بڑا, پہلے باب جبریل کے سامنے عمارتیں تھیں اور دیکھنے میں بہت چھوٹی چھوٹی اور عظمت میں بہت بڑی بڑی گلیاں واقع تھیں, تو ان سے وہ یوں بل کھاتے ہوئے جا کر بقیع شریف نکلتے تھے, اور وہ راستے میں وہاں بتائے جاتے تھے مکانات اہل بیت اطہار کے تھے, اور ہاں باب جبریل کے سامنے جو مکان تھا وہ بتاتے تھے کہ سیدنا صدیق اکبر رضی اللہ تعالیٰ عنہ کا یہ مکان تھا. تو خیر اب جدید تعمیرات ہوں گی تو یہ اس سادات کرام کے محلے سے گزر کے جنت البقیع شریف کی حاضری ہوتی تھی. تو ایک بار میں مسجد نبوی یہ شریف علیہ صاحب الصلاۃ والسلام حاضری دے کر میں نکلا باب جبریل سے, تو ان گلیوں سے میں گزر رہا تھا کہ ایک گٹر کے ڈھکن پر میری نظر پڑی, اس پہ لکھا تھا مجاری المدینہ. میں چونکا, گٹر کا ڈھکن جس پر لوگ چل رہے ہیں گلی میں, اس پر مدینہ لکھا ہوا ہے. اب میں نے تو آؤ دیکھا نہ تھا, میں تو ایک دم اس پر میں نے اپنا ہونٹ رکھ دیا, میں نے اس کو چوم لیا, چوم کے اٹھا تو ایک چھوٹے قد کا عربی بوڑھا شخص تھا یا ادھیڑ عمر کا تھا, وہ کچھ بڑھ بڑھانے لگا, اندازہ ہوا کہ وہ غصے میں ہے, لیکن ایک اپنے کو تو کچھ بولنا نہیں تھا اس کو,
مطلب یہ کہ یہ کیا کیا آپ,
ہاں وہ سمجھ میں نہیں آیا کہ تم نے کیا کیا. تو میں تو آگے بڑھ گیا, تو ایک آدمی ملا مجھے, وہ اردو بولتا تھا, پاکستانی تھا, اس نے مجھے سلام کیا, بڑے اچھے انداز میں ملاقات کی, اور اس نے مجھ سے کہا کہ یہ یمنی بوڑھا جو تھا جو آپ کو برا بھلا کہہ رہا تھا, آپ اس کا برا نہیں منانا, یوں کر کے مجھے اس نے دلاسا دیا اور بتایا کہ میں نے آپ کو حاضری دیتے ہوئے دیکھا سنہری جالیوں پر, تو مجھے کچھ انداز آپ کا دوسروں سے ہٹ کر لگا, تو میں آپ کو واچ کر رہا تھا, میں آپ کا پیچھا کرتے کرتے باہر نکلا تو یہ آپ نے گٹر کا ڈھکن چوما, اور یہ سب میں آپ کو دیکھ رہا ہوں, مجھے آپ کا یہ انداز بہت پسند آیا ہے, تو آپ میرے ساتھ چلیں کھانا کھائیں. تو میں نے کہا مجھے کھانے کی حاجت نہیں ہے, اس وقت کھانے کی حاجت نہیں تھی, تو مجھے کہا کہ آپ میری طرف سے کچھ رقم قبول فرمائیں. میں نے کہا میرے پاس پیسے ہیں, تو بولا کہ آپ میرے یہاں قیام کر لیں, میرے پاس گھر ہے. میں نے کہا الحمدللہ میرے پاس گھر بھی ہے. خیر اس طرح کا وہ ایک واقعہ میرے ساتھ ہوا تھا. تو اب یہ کہ دیکھو دونوں صورتیں,
دونوں دو 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 ذہن آپ کو ملے, دو ذہن ملے
کہ ایک نے میرا یہ انداز دیکھ کر
تنفیر کا اظہار کیا,
اور ایک نے یہ انداز دیکھ کر مکان پیش کر دیا, اور بہت یعنی کہ شفقت کی محبت کا اظہار کیا.
زمین پر سارا کے کئی لوگ ہیں,
ہر ایک
کو
مطمئن آدمی کر بھی نہیں سکتا.
اچھا آپ نے جیسے ابھی فرمایا کہ مدینہ شریف میں اور یہ بقیہ پاک کی طرف جانے میں یہ بلڈنگیں تھیں, یہ عمارتیں تھیں, اس سے میرے ذہن میں آیا, اس سے پہلے ہم آپ کے اس سفر حج کے بارے میں بھی کچھ سنیں جس کے بارے میں ہم اپنے مدنی چینل کے ناظرین کو بھی کچھ بتانا چاہ رہے ہیں. اس سے پہلے بھی ایک سوال تھوڑا سا ہٹ کے یہ عرض کروں گا کہ آپ نے 1980 میں بھی آپ نے سفر مدینہ اختیار کیا, اس کے بعد متعدد مرتبہ آپ کو الحمدللہ سفر کی سعادتیں نصیب ہوتی ہیں. آخری سفر میری معلومات کے مطابق آپ نے 2002 میں آپ نے آخری سفر حج اب تک کیا. آپ کو بابا وہ سفر جو آپ نے کیا سب سے پہلا اور اس کے بعد کے کئی سفر تھے, آپ کیا تبدیلی محسوس کرتے ہیں وہاں کے حالات نہیں, وہاں جو لوگوں سے آپ کا ملنا جلنا رہا اور جو زائرین کی کیفیات آپ دیکھتے رہے یا ملتے رہے, آپ کو کیا لگتا ہے کہ اب کے حاجیوں میں اور اس وقت کے حاجیوں میں آپ کو فرق نظر آتا ہے, زائرین میں آپ کو کچھ فرق نظر آتا ہے؟ آپ کے اپنی آبزرویشن کیا ہے, آپ کے اپنے مشاہدے کیا ہے, یہ عرض کرنا چاہ رہا ہوں.
خاص فرق پہلے بھی وہی نفسا نفسی اور نفسانیت.
نفسا نفسی کیا مراد ہے؟
وہ نفسانیت میں یہ جواب ہے نہیں اس کا میرے پاس, کہ پہلے بھی مسائل جیسے ہوتے ہیں نا طرح طرح کے وہ, اور اب بھی
اگر لوگوں کا مزاج
میں مدینہ کا واقعہ نا اس طرح کا میں نے کچھ نہیں پایا, یعنی لوگوں کی سادہ لوہی یا لوگوں میں محبت زیادہ ہونا اور اب کم ہونا اس طرح کا کوئی یاد نہیں پڑتا کہ میں نے میرے
جس مزاج کے بارے میں آپ تذکرہ کر رہے ہیں کہ کوئی ایسا دل وہ دل کو چوٹ کرنے والا اور ایک عشق تقویٰ پرہیزگاری کے ساتھ جس کو آپ حبیر کریں, تو اس طرح کے انداز کو آپ نہیں پاتے.
اب جیسے نا وہ یمنی کا واقعہ, وہ عربی کا واقعہ, بڑھ بڑھانے والے کا, سنسی کا واقعہ نا, تو ایسے لوگ تھے نا اس وقت. بلکہ پہلے ہی دن میرے ساتھ ایک حادثہ ہوا تھا, پہلے دن یعنی پہلی رات, مدینے کی پہلی رات, آدھی رات کے وقت میں, تو ان دنوں ظاہری دروازے بند ہوتے تھے رات کو مسجد نبوی شریف کے, تو میں چونکہ ڈائریکٹ یعنی براہ راست مدینہ شریف آیا تھا جدہ شریف سے, اور میری زلفیں تو پرانی عادت تھی میری, بڑی بڑی زلفیں تھیں, غالباً گردن تک زلفیں تھیں میری, کندھوں سے نیچے زلفیں رکھنا مرد کے لیے تو حرام ہے. میں رات کافی گزر چکی تھی, زائرین بھی کم باہر تھے, کوئی کوئی اکا دکا یا تہجد کے انتظار میں لوگ آئے ہوئے تھے, وہاں کا مجھے معلومات تو نہیں, پہلی رات تھی مدینہ شریف کی میری زندگی کی, تو میں بابے جبریل کی طرف سے قدمین شریفین والے وہ حصے کی طرف سے میں چلتا ہوا جاتا اور سبز گنبد شریف کی زیارت کرتا, پھر الٹے پاؤں پلٹ کر تھوڑی دیر چلتا الٹا, پھر سیدھا چلا جاتا, تو اس طرح میں اپنے وہ انداز میں وہ لطف اندوز ہو رہا تھا آقا کے گنبد خضرا کے جلووں سے. تو مجھے مسجد نبوی شریف کے کئی ابواب ہیں, تو کسی باب پر وہ پولیس والا مجھے واچ کر رہا ہوگا, اس نے مجھے بلایا تعال, اور مجھے اشارے سے بتایا کہ تو یہ کیا کر رہا ہے, میں تو سمجھا نہیں پایا اس کو میں کیا بولوں اس کو. پھر مجھے بولتا ہے کہ اینا جواز, پاسپورٹ کہاں ہے؟ اچھا, اب اتفاق سے میرا پاسپورٹ جو تھا اس وقت میرے پاس نہیں تھا.
وہاں ہونا چاہیے الگ پاسپورٹ,
میرے پاس پاسپورٹ نہیں تھا. میں نے اس کو یہ سمجھا کہ گھر پہ, پھر اس نے میری زلفیں پکڑ کے کہا کہ یہ کیا ہے؟ میں کہا سننا, تو لئی سا سننا, اس نے یہ داڑھی پکڑ کے کہا
بھائی یہ سنت ہے.
ہاں ہی سننا,
زلفیں سنت نہیں ہے, اس کا کہنے کا مطلب یہ تھا.
اب پاسپورٹ نہ ہونا یہ واقعی جرم تھا, مجھے بھی اس کی طرف توجہ نہیں تھی.
آپ کی پہلی رات تھی,
پہلی رات تھی, وہ گھر پہ رکھ کر میں آ گیا تھا پاسپورٹ, یا دوست کے پاس ہوگا میرے یہاں ٹھہرا تھا. اب انہوں نے تو ایک مطلب ان کو کارکردگی دینی ہوتی ہوگی نا, میں ہم نے شکار پکڑا اس طرح. اب میرے پاس پاسپورٹ نہیں, میں مشکوک آدمی میں اس طرح چل پھر رہا تھا جس کا میں وضاحت نہیں کر سکا. اور سن 78 یا 79 میں وہاں مکہ مکرمہ زیادہ اللہ شرفوں و تعظیمہ میں مسجد الحرام شریف کے اندر یہ دردناک واقعہ ہوا تھا کہ کچھ لوگوں نے وہاں وہ اپنا قبضہ کیا تھا اور بہت بے ادبیاں کی تھیں، کافی حجاج شہید بھی ہوئے تھے اور آخر کار یہ پکڑے گئے تھے اور ان کو بھی قتل کی سزا دی گئی تھی۔
اچھا،
یہ واقعہ ہوا تھا سال دو سال پہلے۔ وہ داڑھی لمبی لمبی ان کی اور بڑی بڑی زلفیں تھیں،
وہ جنہوں نے یہ کیا،
جی ہاں وہ حرکت کی تھی مسجد الحرام شریف
اور آپ کو بھی جو انہوں نے دیکھا تو زلفیں اور داڑھی۔
ہاں تو یہ جوڑے داڑھی تو وہ لوگ پوری وہاں بھی نہیں رکھتے، عرب اب بھی نہیں رکھتے، اس وقت بھی نہیں رکھتے تھے عام طور،
مگر اس نے داڑھی دیکھ کے آپ کو یہ تو کہنا کہ ہاں یہ سنت ہے،
تو اس کو یہ پتا ہوگا نا کہ سنت ہے اور زلفیں ان کی علامت یہ سمجھا ہوگا۔ انہوں نے شکار پکڑ لیا اور اب بولے کہ یہ شاید ان کا آدمی ہو، یہ گمان ہے کہ یہ کوئی مطلب نہیں کہ ہدف بنا رہا ہوگا، خدا جانے کیا اس کو وسوسے آئے ہوں گے۔ تو یہ اس نے مجھے پکڑ لیا اور ایک آدمی ان کا اونگ رہا تھا اس کو ٹھوکر مار کے اٹھایا، وہ بھی اسٹین گن
لے کر کھڑا ہو گیا،
لے کر پوزیشن لے لی اور ایک کوٹھڑی کا دروازہ اس نے کھولا اور مجھے پیشاب زور کا آیا ہوا تھا، تو اس نے کوٹھڑی کا دروازہ کھول کر، تو میں ایک دم آنن فانن یہ سوچنے لگا کہ اب پیشاب کہاں کروں گا، وضو کیسے ہوگا، نماز کا کیا بنے گا، فجر کی کہ وقت قریب تھا، اور یہ تو اندر بند کر رہے میرے کو، تو یہ سوچ کر آنن فانن یہ خیالات گزرے اور میں نے میرے منہ سے بے ساختہ نکلا میمنی میں، یا رسول اللہ کی طرح پھنسائی ہے۔
اچھا،
تو میری یہ بے قراری دیکھ کر پولیس والے کو ہنسی آ گئی، وہ خدا جانے کیا سوجی اس کو، نے واپس کوٹھڑی بند کر دی، تالا لگا لیا اور پاسپورٹ نہیں ہے میرے پاس، یہ تو شاید یہ بھول گیا تھا ورنہ تو نہ چھوڑتا ہوں،
یہ وہاں بڑا جرم کہلا،
ہاں یہ بھول گیا تھا ایسا لگا، وہ میں نے یا رسول اللہ کہاں پھنس گیا، عرض کی تو مدد آ گئی، کوٹھڑی بند ہو گئی اور میرے آقا نے اپنے غلام کو بچا لیا۔ تو اس نے مجھے صرف اتنا کہا کہ یہ تم کٹوا دو، تو میں نے کہا کٹوا دوں، تو پھر رہ کیا میرے کو اس نے چھوڑ دیا، میں خود حیران ہوں کہ پاسپورٹ نہ ہونے کے باوجود چھوڑا کیسے۔ اچھا، اور خیر تو میں نے پھر زلفیں جو تھی وہ
اچھا
ہاں صاف کروا دی، تو یہ خطرہ کون مول لے،
ٹھیک ہے یہ مدد کا ایک بہترین واقعہ،
ہاں سرکار صلی اللہ تعالیٰ علیہ وسلم نے مدد فرمائی۔ اب یہ کہ پاسپورٹ نہ رکھنا جرم تھا نہیں تھا، اتنا مجھے پہلا تجربہ نہیں تھا نا وہ کہ میں قصدن پاسپورٹ نہ رکھوں، ایسا تو پاسپورٹ تو تھا، میں میرا ویزا بالکل تھا اور میں غیر قانونی تھا،
لیکن بس وہ
پاسپورٹ رکھنے میں میرے کوئی خبات تو تھی نہیں،
مگر یہاں پر الحمدللہ عز و جل جو آقا صلی اللہ تعالی وسلم کو مدد کے لیے پکارنے کے حوالے سے جو آپ نے بھی بہت ہی پیاری اپنا واقعہ،
ہاں مجھے تو 100% مدد آئی نا،
مدد آئی،
ہاں اس کو ہنسی نکل گئی جب، یعنی یہاں ہے کہ انہوں نے شکار پکڑا اور ان کو شک پڑا ہوگا اتنوں کو ان لوگوں نے قتل کیا ہے، کہیں ان کا ساتھی تو نہیں کہ لمبی لمبی
زلفوں والا، کیسے تبدیل ہو گئے نا،
بالکل وہ اسٹین گن ٹان لی تھی ان لوگوں نے اور یہ بالکل سارا بھول بھال گئے اور ہنسی آ گئی اور مجھے جانے دیا۔
یا تائے دستگیری کوئی میرے دل سے پوچھے، وہیں آ گئے مدد کو میں نے جب جہاں پکارا،
الحمدللہ
ماشاءاللہ، صلو علی الحبیب
صلی
اللہ علیہ وسلم۔ مدنی چلا کے ناظرین، ماشاءاللہ مدینہ پاک کے دلچسپ واقعات کا سلسلہ جاری ہے اور آج ایک بار پھر ہمارے سلسلے کا وقت اختتام کی طرف ہے، انشاءاللہ تعالی آئندہ سلسلے میں امیر اہل سنت سے ان کے سفر حج کے بارے میں بھی ہم سوالات کریں گے، آپ کے ذہنوں میں اگر کوئی سوالات ہیں تو آپ بھی بھیج دیں، انشاءاللہ تعالی ہو سکتا ہے کہ وہ سوالات بھی شامل سلسلہ کر لیے جائیں۔ اللہ تعالی ہم سب کو بھی با ادب مدینہ پاک کی حاضری عطا فرمائے اور اسی عشق و محبت میں جینا اور اسی عشق و محبت میں اللہ کی رضا پر مرنا نصیب فرمائے،
آمین,
آمین بجاہ نبی الامین صلی اللہ تعالی علیہ وسلم۔
पास
या